यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। चिकित्सा उपकरण राख्ने स्थान र जनशक्ति सुनिश्चित गरेर मात्र उपकरण खरिदका लागि बजेट विनियोजन गर्न मातहतका निकायलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन। विद्यमान निर्वाचन प्रणालीले राजनीतिक स्थायित्व हुन नसक्ने भएकाले निर्वाचन प्रणालीमा संशोधन गर्नुपर्ने सांसदहरूको सुझाव। आकर्षक रोजगारीको प्रलोभनमा कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्ड नआउन नेपाली दूतावास थाइल्याण्डको आग्रह। र इरानको सर्वोच्च अदालतका 2 न्यायाधीशको अदालत परिसरमा गोलीहानी हत्या।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सा उपकरण राख्ने स्थान र जनशक्ति सुनिश्चितता गरेर मात्र उपकरण खरिदका लागि बजेट विनियोजन गर्न मातहतका निकायलाई निर्देशन दिएको छ। साथै स्वास्थ्य संस्थाले तालिम तथा अनुभव प्राप्त जनशक्तिलाई मात्र औजार उपकरण सञ्चालन गर्ने जिम्मेवारी प्रदान गर्न मन्त्रालयले आग्रह गरेको छ। आफ्नो कार्यालय मातहत रहेका औजार उपकरणलाई लामो समयसम्म प्रयोगविहीन बनाउने र पुनः नयाँ खरिद गर्न उद्यत हुने परिपाटीलाई निरुत्साहित पार्न सम्बन्धित शाखा तथा विभागलाई जिम्मेवार बनाउन पनि मन्त्रालयले परिपत्र मार्फत आग्रह गरेको छ। त्यसै गरी अस्पतालमा रहेका एक्सरे, अल्ट्रासाउण्ड मेसिन, सीटी स्क्यान मेसिन, एमआरआई प्रयोगशाला र शल्यक्रियामा प्रयोग हुने विशिष्टीकृत औजार र उपकरण सञ्चालन गर्दा उठेको शुल्क रकमको 10% उपकरण मर्मत सम्हारमा छुट्याउनु पर्नेछ। मन्त्रालय र मातहत निकायबाट हुने औषधि, औजार, उपकरणको खरिद तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन खरिद मार्गदर्शन 2081 मन्त्री स्तरीय निर्णयबाट स्वीकृत भइसकेको मन्त्रालयले जनाएको छ। मार्गनिर्देशन अनुसार आवश्यक औषधि उपकरण खरिद गर्नुपर्ने अस्पताल तथा प्रतिष्ठानले आवश्यकताका आधारमा माल सामानको वार्षिक आवश्यक परिमाण र लागत समेत खुल्ने गरी 5 वर्षे दीर्घकालीन योजना मन्त्रालयबाट स्वीकृत गराइराख्नुपर्नेछ। नेपालको विद्यमान निर्वाचन प्रणालीले समावेशी समानुपातिक प्रतिनिधित्वको न्यायोचित व्यवस्थापन र स्थायित्वका दृष्टिले अपेक्षित नतिजा दिन नसकेकोले यसलाई सुधार गर्नुपर्ने आवश्यकता औल्याइएको छ। संसदीय मामिला पत्रकार समाजले आज काभ्रेमा आयोजना गरेको नेपालमा निर्वाचन प्रणाली सुधार विषयक अन्तर्क्रियामा वक्ताहरूले हालको निर्वाचन प्रणालीबाट कुनै पनि दलको स्पष्ट बहुमत नआउने अवस्था सृजना हुँदा राजनीतिक अस्थिरता बढ़दै गएकाले त्यसमा संशोधन आवश्यक रहेको धारणा राख्नुभयो। कुनै पनि दलको एकल बहुमत नहुँदा सरकारको अस्थिरता, कार्य सम्पादनमा समस्या र विश्वासको कमी जस्ता समस्याले निर्वाचन प्रणालीलाई सुधार्नुपर्नेमा वक्ताहरूले जोड़ दिनुभयो। कार्यक्रममा नेपाली कंग्रेसका सांसद हृदयराम थानीले 87 ठूला दलहरूबीच संविधान संशोधनबारे सहमति भए पनि के कुरामा कस्तो संशोधन हुन्छ भन्ने स्पष्ट खाका आउन नसकेको र निर्वाचन प्रक्रियाबारे पनि अस्पष्टता देखिएको बताउनुभयो। नेकपा माओवादी केन्द्रका सांसद पूर्ण बहादुर घरतीले संघीय प्रणालीमा समानुपातिक प्रणालीलाई कसरी प्रभावकारी बनाउने भन्नेमा थप छलफलको आवश्यकता रहेको बताउनुभयो। नेकपा एमालेकी सांसद ईश्वरी घरती मगरले मतदाताको विश्वास जित्नका लागि निर्वाचन क्षेत्रको पुनर्संरचना र पारदर्शी प्रणालीको आवश्यकता रहेको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डाक्टर तोशीमा कार्की र जनता समाजवादी पार्टीकी सांसद रेखा यादवले स्थिर सरकारका लागि समानुपातिक र समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न र नागरिकलाई प्रभावकारी सेवा प्रदान गर्न संविधान संशोधनको आवश्यकता औल्याउनुभयो। प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचन व्यवस्थापन प्रणालीमा सुधार आवश्यक भए पनि विस्तृत अध्ययन नभई निर्वाचन प्रणाली फेर्न नहुनेमा जोड़ दिनुभयो। पूर्व निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले भने नेपालको निर्वाचन प्रणालीलाई पूर्ण समानुपातिक प्रणालीतर्फ रूपान्तरण गर्नुपर्नेमा जोड़ दिनुभयो। नेपाली दूतावास बैंककले आकर्षक रोजगारीको प्रलोभनमा परि कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्ड लगायतका देशमा नआउन आग्रह गरेको छ। दूतावासले ती देशमा आकर्षक रोजगारीको नाममा नेपाली नागरिकले दुःख पाएको र बन्धक समेत बन्नु परेको भन्दै एक सूचना मार्फत त्यस्तो आग्रह गरेको हो। सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परे कानून विपरीत छिटो धेरै पैसा कमाउने हेतुले कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्ड लगायत कुनै पनि मुलुकमा वैदेशिक रोजगारीमा नआउन दूतावासले अनुरोध समेत गरेको छ। मधेस आन्दोलनमा जीवन उत्सर्ग गर्ने योद्धाका योगदानको स्मरण गर्दै मधेस प्रदेश सहित काठमाडौँमा आज सातौं बलिदानी दिवस विविध कार्यक्रमका साथ मनाइएको छ। तराई मधेस लोकतान्त्रिक पार्टी नेपालले आज पार्टी केन्द्रीय कार्यालय बबलमहलमा आयोजित कार्यक्रममा पार्टीका नेताहरूले विभिन्न जात जाति भाषा समुदायको साझा पहिचान बोकेको नेपाललाई बलियो बनाउन समान हक अधिकार प्रदान गरिनुपर्ने आवश्यकता उल्याउनुभयो। आजै सिराहाको लहनमा आयोजित कार्यक्रममा जनता समाजवादी नेपाल पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले कम्युनिष्टहरूको बाहुल्य रहेको समाजवादी मोर्चासँग कुनै सहकार्य नहुने बताउनुभयो। यस्तै बलिदानी दिवसको अवसरमा वीरगंज स्थित घण्टाघरमा आयोजित कार्यक्रममा जनता समाजवादी पार्टी जसपाका राष्ट्रिय अध्यक्ष अशोक राईले संघीयतालाई संस्थागत गर्न मधेस आन्दोलनको भूमिका प्रभावकारी रहेको बताउनुभयो। जसपाका केन्द्रीय सह महामन्त्री एवं खानेपानी मन्त्री प्रदीप यादवले मधेस आन्दोलनमा शहीद भएका व्यक्तिहरूको बलिदानी र शहीदहरूले खेलेको देखेको सपना पूरा गर्न आफूहरूले कुनै कसर बाँकी नराख्ने अठोट व्यक्त गर्नुभयो। विक्रम सम्वत 2064 माघ 5 गते लहानमा भएको घटनामा रमेश महतोको निधन भएको र त्यसपछिको आन्दोलनमा ठूलो जनधनको क्षति भएको स्मरणमा प्रत्येक वर्ष आजकै दिन मधेस प्रदेश र मधेसवादी दलहरूले बलिदानी दिवस मनाउँदै आएका छन्। पश्चिमी वायुको प्रभावका कारण देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुसु तथा कुहिरो लागेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। बिहानको समयमा देशको तराई तथा उपत्यकाका केही स्थानहरूमा हुसु तथा कुहिरोको सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। महाकाली नदीमा निर्माणाधीन चार लेनको मोटरेबल पक्की पुल र बस्ती बाढ़ीको जोखिममा परेपछि गृहमन्त्री रमेश लेखक र भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले आज पुलको निरीक्षण गर्नुभएको छ। पुलको अवलोकनपछि गृहमन्त्री लेखकले गाइड बण्ड भत्किएपछि बस्ती र पुल दुवै जोखिममा पर्ने भएकाले तत्काल त्यसको समाधान गर्न आवश्यक रहेको बताउनुभयो। मन्त्री लेखकले पुलको पारी दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माण हुने अन्तिम चरणमा रहेकोले पुलको समस्याको समाधान गर्न विकल्पको खोजीका लागि स्थलगत अवलोकनमा आएको बताउनुभयो। भौतिक पूर्वाधार मन्त्री दाहालले वस्तुस्थिति बुझेर समस्या समाधानमा लाग्ने बताउनुभयो। जुम्लाको हिमा तिला र कन्का सुन्दरी गाउँपालिकालाई पाएक पर्ने गरी सिन्जाको नराकोटमा नापी तथा मालपोत कार्यालय स्थापना हुने भएपछि त्यस क्षेत्रका स्थानीय उत्साहित भएका छन्। नापी तथा मालपोत सम्बन्धी सेवा लिन जिल्ला सदरमुकामसम्म धाउनुपर्ने बाध्यताको अन्त्य हुने भएपछि स्थानीयहरू खुशी भएका हुन्। जुम्लाबाट संवाददाता सागर परियारको रिपोर्ट।
भौगोलिक रूपले विकट जुम्लाको सिंजा क्षेत्रका तीन पालिकाका स्थानीय नापी मालपोतको सेवा लिन अहिले पनि सदरमुकाम धाउनु पर्ने बाध्यता छ। सामान्य कामका लागि हप्ता दिन बस्नुपर्ने, समयमै काम नहुने र महँगो खर्च समेत हुने गरेको छ। तर अब सिंजा क्षेत्रमै नापी र मालपोत कार्यालय स्थापना गर्ने सरकारको निर्णयसँगै घरमै सेवा पाइने कुराले सिंजावासी उत्साहित छन्। सिंजाका स्थानीय विवेन्द्र नेपाली
कुनै जग्गाको विषयमा यता काम गर्न जुम्ला सदरमुकाम दोकानतिर आउँदाखेरि अब तेलहरू पनि महँगो हुन्छ, अनि गाडी भाडा लाग्ने भयो, समय पनि लाग्ने भयो, फेरि यहाँ आउँदाखेरि अलिक भन्या टाइममा पनि काम हुँदैन, हप्ता दिन बस्नुपर्छ, होटेल महँगो छ, सबैसँग पैसा हुन्छ भन्नु हुँदैन होइन। सिजामा यो मालपोत कार्यालय स्थापना हुनुमा हामी सिजावासी लगभग तीनवटा पालिकाहरू एकदमै खुसी छौँ।
सिजामा नापी र मालपोत कार्यालय स्थापना गर्ने सरकारको निर्णयले ऐतिहासिक सिजा क्षेत्रले आर्थिक र प्रशासनिक रूपमा ठूलो सफलता प्राप्त गरेको छ। संघीयतापछि नापी र मालपोतको सेवा लिन सदरमुकाम नै धाउनु पर्ने झन्झट पनि थियो, तर सिजामा नापी र मालपोत कार्यालय स्थापनापछि गाउँमा सेवा मात्र पाइने छैन, सदरमुकाम जाँदा लाग्ने 10-15 हजार खर्च र समयको पनि बचत हुने बताउँदै पुनः विवेन्द्र नेपाली।
अब पैसा पनि बच्ने भयो, समय पनि बच्ने भयो, अनि आफ्नै घरबाट सजिलो तरिकाले गएर अनि मालपोतमा काम गर्न पनि सक्ने भयो।
सिन्जाका तीन पालिकाका स्थानीयले संघीयताको उपहार स्वरूप नापी र मालपोत कार्यालय पाएको र त्यसको व्यवस्थापनमा सरकारले ध्यान दिनुपर्ने पत्रकार महासंघ जुम्लाका अध्यक्ष पूर्णप्रसाद चौलगाईको भनाइ छ।
सिन्जा क्षेत्रमा मालपोत र नापीको जुन त्यहाँ स्थापना हुने पक्का भएको छ र यसको लागि चाहिँ त्यहाँका चाहिँ स्थानीयहरूले यो बल्ल चाहिँ संघीयताको चाहिँ महसुस गर्न पाइरहेका छन्।
सिन्जामा नापी र मालपोत कार्यालय स्थापना गर्न 2 वर्षदेखि पहल थालिएको थियो। निरन्तरको पहलले पौष 9 गते बसेको मन्त्री परिषदको बैठकको निर्णयले सिन्जामा नापी र मालपोत कार्यालय स्थापना गर्ने टुङ्गो लगाएको हो। सिन्जा क्षेत्रका 40,000 नागरिकको राहतका लागि स्वागत योग्य निर्णय गरेकोमा वर्तमान सरकारप्रति सिन्जावासी खुसी भएको सिन्जा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले बताउनुभयो।
झण्डै 21 वटा चरण पार गरिसकेपछि बल्ल अहिलेको जुन सरकारले यो मालपोत र नापी कार्यालय स्थापनाको निर्णय गरिदियो, यो हाम्रो लागि निकै एकदम खुसीको कुरा छ।
ऐतिहासिक सिन्जा क्षेत्रमा नापी र मालपोत कार्यालय स्थापनासँगै आवश्यक पूर्वाधार निर्माण तथा सेवा सञ्चालनमा ध्यान दिन जरूरी छ। सागर परियार, रेडियो नेपाल, जुम्ला।
संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले मानव सेवा भन्दा ठूलो धर्म अरू हुन नसक्ने बताउनु भएको छ। लमजुङको बेसी शहर नगरपालिका 7 स्थित मानव सेवा आश्रममा आज आयोजित कार्यक्रममा मन्त्री गुरूङले विविध कारणले सड़कमा पुगेका मानिसको सेवाका लागि गरिने सहयोग महत्वपूर्ण रहेको बताउनुभयो। सरकारका प्रवक्ता मन्त्री गुरूङले सड़कमा भौतारी रहेका मानिसको सेवा र उत्थानका लागि मानव सेवा आश्रमले गरिरहेको योगदानको प्रशंसा गर्नुभयो। काठमाडौँ महानगरपालिकाले आगलागी हुँदा दमकल जान नसक्ने साँगुरा सड़क तथा गल्लीमा ड्राई राइजर जडान गर्न शुरू गरेको छ। महानगरको विपद व्यवस्थापन विभागले त्यस कार्यलाई तीव्र रूपमा अगाडि बढ़ाएको छ भने केन्द्रीय योजनामा नभएका ठाउँमा ओडाहरूले पनि ओडाकै बजेटबाट यो प्रणाली जडान गरिरहेका जनाएको छ। दमकल जान नसक्ने साँगुरा सड़क तथा गल्लीमा हुने आग लागेका समयमा आगो निभाउन प्रयोग गर्न सकिने गरी राखिएको सुक्खा पाइपलाइन ड्राई राइजर हो। गोर्खा हुँदै चीन जोड्ने सड़क अन्तर्गत बेनीघाट आरूघाट लार्के सड़क खण्ड कालोपत्रीका लागि 60 करोड़ बजेट स्रोत सुनिश्चित भएको छ। आरखेतदेखि हावा डाँडासम्मको 10 किलोमिटर सड़क कालोपत्रे तथा स्तरोन्नतिका लागि अर्थ मन्त्रालयले बहुवर्षीय ठेक्का स्रोत सहमति दिएको गोर्खा सड़क योजना कार्यालय गोर्खाका प्रमुख अमिन्द्र खड्काले जानकारी दिनुभयो। उहाँका अनुसार अर्थ मन्त्रालयबाट बजेटको स्रोत सुनिश्चित भएसँगै यो वर्ष आरखेतदेखि हावा डाँडासम्मको सड़क कालोपत्रे हुने भएको छ। सुक्खा पहिरोले अवरूद्ध उत्तर दक्षिण कोशी सड़क अन्तर्गत संखुवा सभाको भोटखोला गाउँपालिका 3 सेम्बुङमा खादवारी किमाथाङका सड़क खण्ड सञ्चालनमा आएको छ। सड़कमाथिबाट ढुङ्गा सहितको सुक्खा पहिरो खसेर हिजोदेखि अवरूद्ध सड़क आज बिहानदेखि सञ्चालनमा आएको उत्तर दक्षिण सड़क कार्यालयका सूचना अधिकारी निरेश जिरेलले बताउनुभयो। सड़क अवरूद्ध भएपछि भोटखोला गाउँपालिका आवत जावत गर्ने सवारी साधन रोकिएका थिए। भोजपुरको रामप्रसाद राई गाउँपालिका वडा नम्बर 3 भुल्केले एक घर एक धारा अभियान सञ्चालन गरेर 400 बढ़ी घरमा पिउने पानी वितरण गरेको छ। वडाले पिउने पानीको समस्या रहेका त्यहाँका सबै स्थानीयको घरमा एक घर एक धारा सञ्चालनमा ल्याएको छ। वडाभित्रका सम्पूर्ण 468 घरमा धारा जडान भएको वडा अध्यक्ष रामु थापा मगरले बताउनुभयो। महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर चारको मझौरा गाउँका 200 बढ़ी बालबालिका विगत दुई महिनादेखि विद्यालय गएका छैनन्। श्री माध्यमिक विद्यालय मझौरामा बाल कक्षादेखि विभिन्न कक्षामा पढ्दै आएका मुसहरका बाल बालिका मंगिर र पुष महिनामा एक दिन पनि विद्यालय नगएको स्थानीय मुसहर अगुवा अघनु सदाले बताउनुभयो। गरीब र विपन्न बस्तीका बाल बालिका जाडोकै कारण दुई महिनादेखि विद्यालय नगएका उहाँले बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। इरानको राजधानी तेहरान स्थित सर्वोच्च अदालत परिसरमा आज भएको आक्रमणमा दुई न्यायाधीशको मृत्यु भएको छ। तीन न्यायाधीशलाई निशाना साधेर आक्रमण गरिएको थियो। आक्रमणमा संलग्न व्यक्तिले घटना लगत्तै आत्महत्या गरेको सरकारी संचार माध्यम इर्नाले जनाएको छ। आक्रमणमा मारिएका न्यायाधीश अली रजिनी र मोहम्मद मोगिसेहले राष्ट्रिय सुरक्षा, जासूसी र आतंकवाद विरूद्धको अपराध सम्बन्धी मुद्दाहरू हेर्ने गरेको बताइएको छ। इजरायली मन्त्री परिषदले गाजा युद्ध विराम तथा बन्दी आदान प्रदान सम्झौतालाई सहमति दिएको छ। गैराती अबेरसम्म भएको छलफलपछि हमाससँगको सो सम्झौतालाई स्वीकार गरिएको हो। कतार, अमेरिका र इजिप्टको मध्यस्थतामा युद्ध विराम सम्झौता भएको हो। सम्झौता अनुसार 15 महिनादेखि हमासको कब्जामा रहेका 33 इजरायली बन्दी मुक्त हुनेछन्। त्यसको बदलामा इजरायलले 100 प्यालेस्टिनीलाई रिहा गर्नेछ। सम्झौता अनुसार गाजाका घना बस्तीमा तैनाथ इजरायली सैनिकहरू फिर्ता हुनेछन्। दोस्रो चरणको बन्दी आदान प्रदान भने गाजाबाट सबै इजरायली सैनिक फिर्ता भई दिगो शान्ति स्थापना हुने निश्चित भएपछि युद्ध विराम सम्झौता लागू भएको 16 दिनबाट शुरू हुनेछ। तेस्रो तथा अन्तिम चरणमा गाजाको पुननिर्माण र बाँकी बन्दीका शवहरू ल्याइनेछ। गाजामा भएको युद्धमा करिब 47,000 ज्यान जानुका साथै 2,30,00,000 मानिस विस्थापित भएका छन्। विश्वको लोकप्रिय भिडियो एप टिकटकले आजबाट अमेरिकामा आफ्नो सेवा बन्द गर्ने भएको छ। अमेरिकाको सर्वोच्च अदालतले गत साल अमेरिकाको दुवै सदनले टिकटकमा लगाएको प्रतिबन्धलाई सदर गरेपछि यस्तो अवस्था आएको हो। अमेरिकी सरकारले कुनै कदम नचाले आजबाट टिकटक बन्द हुँदा त्यसका 17 करोड़ अमेरिकी प्रयोगकर्ता प्रभावित हुनेछन्। अमेरिकाको सर्वोच्च अदालतले अमेरिकी संस्करणको टिकटक एपलाई अर्को स्वतन्त्र कम्पनीलाई नबेचे सो एपलाई मोबाइलको एप स्टोरबाटै हटाउने गरी फैसला दिएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन क्षेत्रबाट मुलुकको आर्थिक समृद्धि हासिल गर्न 10 वर्षीय कार्ययोजना बनाउन शुरू गरेको छ। नेपालको फरक फरक भौगोलिकता र संस्कृतिका कारण नेपाल पर्यटकको रोजाइमा पर्ने भएकाले मुलुकको समृद्धिका लागि पर्यटन क्षेत्रको विकास अपरिहार्य रहेकाले कार्ययोजना नै बनाएर अघि बढ़ने तयारीमा मन्त्रालय लागेको हो। यसैबीच शनिबार धादिङमा आयोजित एक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले पनि पर्यटनसँग जोडिएका सरोकारवाला सबै निकायको समन्वयमा पर्यटनको 10 वर्षे कार्ययोजना बनिरहेको बताउनु भएको छ। सरकार निजी क्षेत्रसँग सहकार्य गरेर पर्यटन क्षेत्रको विकास गर्न तयार रहेको उल्लेख गर्नुहुँदै पर्यटन मन्त्री पाण्डेले नेपालमा पर्यटकीय पूर्वाधार निर्माण भइरहेका र अहिले पनि लाखौं पर्यटक ल्याउने अवसर रहेकाले अतिथि देव भावनाका साथ सरोकारवालाहरू लाग्नु पर्ने पनि बताउनुभयो। उता अंग्रेजी नयाँ वर्षसँगै नेपालका राष्ट्रिय निकुञ्जहरूमा स्वदेशी तथा विदेशी पर्यटकको आवागमन बढ़दै गएको छ। चितवन राष्ट्रिय निकुञ्जमा हात्ती प्रजनन केन्द्र, गोही प्रजनन केन्द्रको अवलोकनसँगै जंगल वाक र सफारीका लागि आउने पर्यटकको संख्या बढ़दा त्यस क्षेत्रको समग्र पर्यटन क्षेत्र चलायमान बन्दै गएको पर्यटन व्यवसायीहरूले बताएका छन्। रातको समयमा होटलहरूमा समूहमा आगो ताप्ने क्याम्प फायरसँगै थारू सांस्कृतिक कार्यक्रमको आयोजना गरिँदा पर्यटकहरू थप रमाउने गरेका छन्। यस्तै बर्दिया राष्ट्रिय निकुञ्जमा पनि यति बेला पर्यटक आवागमन राम्रो रहेको छ। हात्ती सफारीबाट बाघको अवलोकन गर्न पाउने धेरै सम्भावना रहेको बर्दिया राष्ट्रिय निकुञ्जमा धेरै पर्यटक बाघ हेर्नकै लागि पनि आउने गरेको निकुञ्ज कार्यालयले जनाएको छ। यति बेला निकुञ्जहरू घुम्नका लागि विद्यार्थीहरूको टोली पनि देशका विभिन्न स्थानबाट पुग्ने गरेका र त्यसले पर्यटन क्षेत्रलाई हौसला प्रदान गरेको निकुञ्ज क्षेत्रका होटल व्यवसायीहरूले बताएका छन्। सूचना तथा संचार प्रविधि सम्बन्धी प्रदर्शनी क्यान इन्फोटेक मेला यही माघ 24 गतेदेखि काठमाडौँमा आयोजना हुने भएको छ। भ्रिकुटी मण्डपमा आयोजना हुने क्यान इन्फोटेक मेला माघ 24 गतेदेखि 5 दिनसम्म सञ्चालन हुनेछ। मेलामा सूचना तथा संचार प्रविधिका नौला प्रविधि र उपकरणहरूको प्रदर्शन गरिने र यसबाट सूचना प्रविधि क्षेत्रमा विकसित नयाँ प्रविधिका बारेमा जानकारी आदान प्रदान गर्ने क्यान महासंघका अध्यक्ष सुनैना पाण्डे घिमिरेले बताउनुभयो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठी। अब खेल समाचार।
आईसीसी यू19 टी20 महिला विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल बंगलादेशसँग 5 विकेटले पराजित भएको छ। मलेसियाको बांगीमा रहेको यूकेएम ओभल क्रिकेट मैदानमा शनिबार सम्पन्न खेलमा नेपालले दिएको 53 रनको विजयी लक्ष्य बंगलादेशले 13.2 ओभरमा 5 विकेटको क्षतिमा पूरा गर्यो। बंगलादेशका लागि सादिया इस्लामले 24 बलमा एक चौकाको सहयोगमा 16 रन बनाइन्। सुमैया अत्तरले 12 र अफिया असीमा इराले 9 रन जोडिन्। बलिङतर्फ नेपालकी रचना चौधरी, रिया शर्मा, सीमना केसी र पूजा महतोले समान एक एक विकेट लिए। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले 18.2 ओभरमा सबै विकेट गुमाएर 52 रन बनाएको थियो। नेपालका लागि ओपनर साना प्रवीणले 32 बलमा 19 रन बनाइन्। यसै सीमना केसीले 10 रनको योगदान दिइन्। बंगलादेशका लागि जनाथन माओलाले 2 विकेट लिइन् भने अनिसा शोभा, फोयो मोदी चोया र निशिता अख्तरले समान एक एक विकेट लिए। नेपालले आफ्नो दोस्रो खेल यही माघ 7 गते स्कटल्याण्डसँग खेल्नेछ। प्रतियोगिताको समूह डीमा रहेको नेपाललाई सुपर सिक्समा पुग्न कम्तीमा एउटा खेल जित्नुपर्नेछ। समूहमा नेपालसँगै बंगलादेश, स्कटल्याण्ड र अस्ट्रेलिया छन्। शनिबार नै भएको सोही समूहको पहिलो खेलमा अस्ट्रेलियाले स्कटल्याण्डलाई 9 विकेटले पराजित गरेको छ। कैलालीको धनगढ़ी स्थित फाप्ला क्रिकेट मैदानमा जारी प्रधानमन्त्री कप महिला टी20 क्रिकेट प्रतियोगितामा घरेलु टोली सुदूरपश्चिममाथि एपीएफले जित निकालेको छ। शनिबार खराब मौसमका कारण 18 ओभरमा छोटाइएको खेलमा एपीएफले सुदूरपश्चिमलाई 59 रनले हराएको थियो। एपीएफको जितमा कप्तान इन्दु वर्माले अर्धशतकीय पारी खेलिन्। उनले 45 बलमा 10 चौकाको मद्दतले 58 रन बनाइन्। टस हारेर पहिले ब्याटिङको निम्ति पाएको एपीएफले निर्धारित 20 ओभर खेल्दै 2 विकेटको नोक्सानमा 126 रन बनाएको थियो। डोटीको केआई सिंह गाउँपालिकाले राष्ट्रिय क्रिकेटर खेलाड़ी शेयर मल्ललाई सम्मान गरेको छ। शनिबार पालिका स्तरीय 6 तथा 15 राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्घाटन समारोहमा राष्ट्रिय क्रिकेट खेलाड़ी मल्ललाई गाउँपालिकाले नगद 1,31,250 रूपियाँ सहित सम्मान गरेको हो। एनपीएल क्रिकेटमा जनकपुर बोल्सका तर्फबाट उत्कृष्ट प्रदर्शन गरेको भन्दै गाउँपालिकाले सम्मान गरेको जानकारी दिएको छ।
खेल समाचारका साथमा हुनुहुन्थ्यो रमेश टमट्टा। अब मौसम। आगामी 24 घण्टामा देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सू कुहिरोको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 23.2 डिग्री सेल्सियस, न्यूनतम 6.4 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 19.8 डिग्री सेल्सियस, न्यूनतम 3.7 डिग्री सेल्सियस। पोखराको अधिकतम 21.6 डिग्री सेल्सियस, न्यूनतम 9.5 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 21.6 डिग्री सेल्सियस, न्यूनतम 8.4 डिग्री सेल्सियस। दिपालको अधिकतम 24.2 डिग्री सेल्सियस, न्यूनतम 5.9 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। चिकित्सा उपकरण राख्ने स्थान र जनशक्ति सुनिश्चित गरेर मात्र उपकरण खरिदका लागि बजेट विनियोजन गर्न मातहतका निकायलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन। विद्यमान निर्वाचन प्रणालीले राजनीतिक स्थायित्व हुन नसक्ने भएकाले निर्वाचन प्रणालीमा संशोधन गर्नुपर्ने सांसदहरूको सुझाव। आकर्षक रोजगारीको प्रलोभनमा कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्ड नआउन नेपाली दूतावास थाइल्याण्डको आग्रह। र इरानको सर्वोच्च अदालतका 2 न्यायाधीशको अदालत परिसरमा गोलीहानी हत्या। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।